E antes aí. É, cheguei. Ok. हामीले आज चाहिँ पहिलो तिमोथी एक अध्यायको 12 देखि 17 सम्मको पदहरूलाई मात्रै हेर्नेछौँ, अनि ती भित्रका कुराहरू पनि कति पोइन्टहरू हामी आज भ्याउँदैनौँ। तपाईँलाई सधैँ लामो समय राख्न चाहन्न अनि छोटो प्रकारले, तर हामी एकदम सरल कुराहरू छन्, साधारण तर महत्त्वपूर्ण छन्, त्यसकारणले हामी ध्यान दिन्छौँ। हामी हरेकको जीवन हामी परमेश्वरको सेवामा समर्पण गरेका छौँ। हाम्रो जीवन पावल जस्तो अगुवाको उदाहरणलाई पछ्याउने जीवन, र हाम्रो उदाहरण अरूहरूले पछ्याउन सकोस् अनि परमेश्वरको काममा हामी अझै प्रभावकारी हुन सकौँ, त्यो कुरा हामी हेर्छौँ। अनि आजको विषय चाहिँ उदाहरणीय अगुवा अथवा मोडल लिडर अथवा एक्जाम्पलरी लिडर पनि भन्छ, उदाहरणीय एक्जाम्पलरी लिडर हामी त्यो विषयमा हेरिरहेका छौँ। यहाँनिर विशेष गरिकन यो 5वटा पोइन्टहरू हामी पाउँछौँ। पावलले यो 5वटा पोइन्टबाट उनको आफ्नो जीवनमा उनी कसरी परमेश्वरको सेवामा लागेका छन् त्यो कुरालाई उनले भनिराखेका छन्। यहाँनिर पहिलो शारीरिक बल र प्रोत्साहन, दोस्रो चाहिँ मानसिक र भावनात्मक शक्ति, तेस्रो चाहिँ सर्वोत्तम मनसाय साथ दुष्ट काम गर्नु। यो भन्न खोजेको चाहिँ के छ भने, पावलको पुरानो जीवन चाहिँ गलत काम थियो, तर उनको सोच चाहिँ सही नै थियो, किनभने नबुझेको कारणले उनी गलत कुरा गर्दै थिए, क्रिश्चियनहरूलाई झ्यालखाना हान्नलाई गइरहेको थिए, ख्रिस्टकै विरुद्धमा भइराखेको थिए, तर उनले सही कुराको लागि गरेको रूपमा थिए। तर कसरी परमेश्वरको अनुग्रहले उनलाई बदल्नु भयो, त्यसपछि त्यो सबै गलत कुरा पनि परमेश्वरले सहनु भयो भन्ने कुराको उदाहरण उसले दिएको हुन्छ। अनि विश्वासको वरदान र प्रेमको वरदान, अनि त्यसको विषयमा, अनि पापीहरूमध्ये सबैभन्दा खराब भनेर पावल आफैले, सबभन्दा पापी म भनेर पावल आफैले भन्छन्। अहिले तपाईँलाई म पहिलो तिमोथी 1:12-17 पदहरू म पढ्न चाहन्छु। मलाई सामर्थ्य दिनुहुने ख्रिस्ट येशु हाम्रो प्रभुलाई म धन्यवाद दिन्दछु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। तपाईँ पनि हेर्न चाहनुहुन्छ भने म तपाईँलाई त्यो पदमा विश्वासयोग्य ठान्नुभयो। 13 पद, अगाडि मैले निन्दा गरेँ, खेदो गरेँ र उहाँको अपमान गरेँ, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। अनि यो पनि महत्त्वपूर्ण छ, वास्तवमा पावलको उदाहरण उनले दिएको सबै कुराहरू नै अनुग्रहको कुरामा छ, कृपा मर्सी भन्छ। कृपा भनेको चाहिँ परमेश्वरको निगाह होइन, उहाँले चाहिँ त्यसको दण्ड दिनु भएन। 14 पदमा, ख्रिस्ट येशुमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लि आयो। यहाँ प्रेम र विश्वास, अनि अघि हामीले त्यहाँ हेरेको थियौँ प्रेम र विश्वासको वरदान भनेर, ख्रिस्ट येशुमा भएको प्रेम र विश्वास। अनि हामीले यो कुरा जान्नुपर्छ, मान्छे विश्वासबाट उद्धार पाउँछ भन्ने कुरा छ, तर बिब्लिकल्ली के हो त भन्दा विश्वास पनि वरदान हो। जबसम्म परमेश्वरले विश्वासको कर्ता भनेर हामी येशु प्रभुलाई भन्छौँ, सुरु गर्ने र अन्त गर्ने, अनि तपाईँ र ममा साँचो विश्वास चाहिँ परमेश्वरबाट आउँछ। हामी आफैले गरेको विश्वास चाहिँ साँचो विश्वास हुन सक्दैन। हो, यहाँनिर पोइन्ट के आउँछ भने, कुन अवस्थामा चाहिँ परमेश्वरको विश्वासको वरदान हामीमा आउँछ, त्यो एउटा पोइन्ट हो। दोस्रो कुरा चाहिँ प्रेम, हामीले परमेश्वरलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने कुरा नै सबभन्दा महत्त्वपूर्ण छ। छिमेकी भनेको चाहिँ कुनै पनि व्यक्ति हाम्रो नजिक हुन्छ अनि त्यो आफूलाई जस्तो गर्ने, अनि यो पनि एउटा वरदान। अनि वास्तवमा रोमी 5:5 होला सायद, पवित्र आत्मा आउनु भएपछि पवित्र आत्माले चाहिँ उहाँको प्रेम हाम्रो हृदयमा खनाउनुहुन्छ भन्ने कुरा हामीले त्यहाँ पढ्छौँ। अनि त्यसैले मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्ली आयो। त्यसैले यहाँ पावलले उनको उदाहरणीय कुरा चाहिँ केवल उनको क्षमता, शक्ति, सामर्थ्य, स्किल, शिक्षा, उनको व्यक्तित्व, यो सबै कुरामा छैन, अनुग्रहमा छ। क्षमा दिने कुरादेखि लिएर शक्ति दिने कुरासम्म परमेश्वरको अनुग्रहले पावललाई एउटा असल अगुवा बनाएको छ भन्ने कुरालाई उनले उदाहरण दिइरहेका छन्। त्यसले के हुन्छ भनेदेखि, तिमोथी जो डरमा थिए, तिमोथीको जीवनमा उत्साह र भरोसा ल्याउनु थियो। अनि 1:15 यो वचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्न येशू ख्रिस्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। त्यसैले यहाँनिर के लेख्छ उनले भने, ग्रहणयोग्य वचन यो छ भनेको चाहिँ सुसमाचार हो नि। यो त येशू ख्रिस्ट संसारमा पापीको उद्धारको लागि आउनुभयो। अनि पावल आफैलाई के भन्छ, म सबभन्दा बढी पापी हुँ। त्यसैले परमेश्वरको उद्धार चाहिँ हामी जतिसुकै खराब भए पनि आउँछ, किनभने म पनि खराब, त्यो उत्साह दिएको हामीले यहाँ देख्छौँ 16 पदमा। तर यस कारण मैले कृपा पाएँ कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशु ख्रिस्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूको लागि म एउटा उदाहरण बन्न सकुँ। त्यसैले आजको मुख्य विषय चाहिँ उदाहरणीय अगुवा। अनि त्यहाँनिर उदाहरण भनेको चाहिँ उहाँमा विश्वास गरेर अनन्त जीवन पाउनको लागि उदाहरण बन्न सकुँ। यहाँ अगुवा हुने भन्दा पनि अनन्त जीवन पाउने कुरा पनि मुख्य देखिन्छ यहाँनिर, होइन? यहाँनिर कृपा पाएर यो सबै कुरा, होइन, पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशु ख्रिस्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्। त्यसकारणले 1 त्यसकारणले यो एकदम सरल कुरा छ। त्यसैले जहिले पनि हामीले के छ भनेदेखि, अब एउटा पद छ सायद त्यसपछि, अनि यहाँनिर 1:17 युग युगका राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर महिमा सदा सर्वदा होस्, आमेन। यहाँनिर यो कुरा हामी पाउँदछौँ। त्यसकारणले 17, अनि हामी त्यो पनि आज सिद्धिँदैन, त्यस कारण तपाईँलाई आजको पाठमा एउटा उदाहरणीय लिडर। त्यसैले एकदमै हामी धेरैचोटि हामीलाई कस्तो लाग्छ भनेदेखि, होइन म त सबै कुरामा ठिकै छु, तर घरिघरि हामीले फर्केर आफैलाई जाँच्नु पर्ने कुरा चाहिँ हरेक व्यक्तिको लागि उचित छ। किनभने परमेश्वरको वचनमा अथवा परमेश्वरले बोलावट दिनुभएको व्यक्तिहरू कुन आधारमा उनीहरू परमेश्वरमा सुरक्षित भए, उनीहरूको मुक्तिको निश्चयता भयो र उनीहरू परमेश्वरको काममा प्रयोग भए, त्यो कुरा हाम्रो लागि एउटा उदाहरणीय कुरा हो। त्यसकारण त्यो कुरालाई हामीले जहिले पनि ध्यान दिनुपर्छ। अनि पावलले घरिघरि त्यस्ता कुराहरू पनि भनेका छन्, हावामा मुक्का हान्ने जस्तो, होइन, धेरै कुराहरू भनेका छन्। त्यसैले हरेक व्यक्तिको सेवकाई भन्दा पहिला कुरा के हो भन्दाखेरि, परमेश्वरसँगको सम्बन्ध, अनन्त जीवन, पाप क्षमा, ऊ चाहिँ सम्पूर्ण रूपमा ख्रिस्टमा छ कि छैन, त्यसपछिको हो, अनि सेवकाईको कुरा आउँछ। अनि आजको यो वचनमा पावलले दिएको उदाहरणमा चाहिँ के छ भने, यो सबै कुराको स्रोत चाहिँ म योग्य भएर होइन, मेरो क्षमतामा होइन, तर अनुग्रह र कृपा परम येशु ख्रिस्टमा। त्यसैले बाइबलको सबभन्दा ठुलो शिक्षा नै के छ भने, सेवकाई गर्नेहरू अथवा मुक्ति पाउनेहरू अथवा क्रिस्चियन विजयी जीवन जिउनेहरू एउटै आधार हो त्यो, परमेश्वरको अनुग्रह। हाम्रो जीवनको स्रोत चाहिँ परमेश्वरबाटै आउँछ। यो कुरा जबसम्म मान्छेले क्लियर बुझ्दैन, विजयी जीवनको अनुभवमा आउन सक्दैन। हामी जहिले पनि सङ्घर्ष गरिराख्ने कारण त्यसले हो। यो कुरा हरेक विश्वासीहरूले बुझ्नु जरुरी छ कि क्रिस्चियन चाहिँ परमेश्वरको मद्दतमा, उहाँको अनुग्रहमा, उहाँको सहयोगमा, स्रोत चाहिँ उहाँबाट, स्ट्रेन्थ चाहिँ परमेश्वर, येशु ख्रिस्ट मेरो जीवन। सो यो कन्सेप्ट चाहिँ मेन कुरा हो। सुसमाचार नबुझ्ने मान्छेहरू यो कुरालाई बुझ्या छैन। धेरै क्रिस्चियनहरू म बुझ्दछु सुसमाचार राम्रोसँग बुझ्या छैन, यद्यपि उनीहरूले कति धेरै मूल्य पनि चुकाएको देख्छु। त्यसै तपाईँहरू मेरो काम चाहिँ के हो त भन्दाखेरि, यो सुसमाचारलाई सही प्रकारले मानिसहरूको अगाडि आफ्नो जीवन र आफ्नो घोषणाद्वारा प्रकट गर्ने। अब आजको विषयमा तपाईँलाई सरसर्ती पावलले तिमीलाई एउटा खतरनाक सहर, अहिले अहिले यतिखेर सबभन्दा खतरनाक सहर कहाँ कहाँ छ संसारमा? धेरै ठाउँमा छ। एक प्रकारले काठमाडौँ पनि अलिअलि खतरनाक नै हो, होइन? यहाँ खतरनाक यस हिसाबले, अब कोही कोही ठाउँमा चाहिँ जस्तो क्रिस्चियन भनेर बाइबल बोक्दाखेरि पनि मृत्युदण्ड हुने ठाउँ छ, त्यो त झन् खतरनाक भयो। तर काठमाडौँ किन खतरनाक छ? यो देशको राजनीति, यो देशको संस्कृति, यो देशको सम्पूर्ण स्पिरिट, कुन कुराको लागि माथि सङ्घर्ष मान्छे गरिरहेछ? आत्मिकी लडाइँको लागि सबभन्दा खतरनाक खतरनाक छ नि, मूर्ति नै मूर्ति र अन्धकारले भरिएको। सजिलै हामीलाई, म हिजो सालमसँग गफ गर्दै थिएँ, म गाउँमा बस्दाखेरि हामी बाख्रा चराउन वनमा घाँस काट्न जान्थ्यौँ, अनि मलेतोको रुखमा चढ्थ्यौँ क्या। अनि मलेतो र अर्को एउटा रुख हुन्छ, त्यसको नाम चाहिँ अहिलेसम्म बिर्सिरहेको छु मैले, त्यसको लोकेतो पनि निस्किन्छ। एनिवे, त्यो मलेतोको रुखमा चढ्दाखेरि चाहिँ त्यो रुखमा यसो समाउँदै जाँदाखेरि ठ्याक्कै रुखको बोक्रै जस्तो देखिन्छ कि, निलिक्क गर्छ क्या। अनि पछि हेर्दाखेरि त्यहाँ चाहिँ झुसिल किरा हुन्छ क्या, झट्ट हेर्दाखेरि चाहिँ त्यो रुखको बोक्राकै रङ हुन्छ क्या। त्यसैले कतिचोटि के हुन्छ भने, धेरै क्रिस्चियनहरू चाहिँ त्यो रुख, त्यो झुसिल किराले रुख जस्तै भएको जस्तै उनीहरू सजिलो हुनलाई संसारकै मान्छे जस्तै हुन्छन् क्या, त्यति ज्योतिको रूपमा देखिँदैनन् क्या। त्यो खतरनाक चाहिँ यो पनि छ। त्यसैले तपाईँहरू ममा समझ आउनुपर्छ। हुन त हामी मान्छेसँग कन्फ्लिक्ट निकाल्ने, झगडा गर्ने, मान्छेसँग बेमेल गर्ने त्यस्तो कुराहरू होइन। हामीले उनीहरूसँग कमसेकम हाम्रो जीवनद्वारा उनीहरूले हामीलाई भरोसा गर्न सक्नुपर्छ। तर हाम्रो प्रिन्सिपल, हाम्रो जिउने लक्ष्य, हामीले दिने महत्त्व, भ्यालु, मूल्य, मान्यता हुन्छ नि, हाम्रो म्यानर्स, सबै कुरा परमेश्वरको पवित्रता र सच्याइसँग आधारित छ। कसरी सच्याइको कुरा गर्दै गर्दाखेरि तुरुन्त हामी विरोधी बनाउँछौँ, किनभने धेरै जस्तो यो संसारको मान्छे त झुटा बोलेर गलत काम गरेर तुरुन्तै के भन्छ, आफ्नो फाइदा लिन कोसिस गर्छन्। त्यसैले पावलले तिमीलाई एउटा खतरनाक सहर एफिससको एकदमै कठिन काम दिएका थिए, त्यो ठाउँमा जो संसारिक प्रभाव मण्डलीमा परेको थियो, जसले गर्दा पावलले यति धेरै शिक्षा दिएर गहिरो जगमा बसालेर एउटा स्टाब्लिस अगुवाहरू, एल्डरहरू पुरै बनाएर राखेको चर्चभित्र संसारिक कुराहरू घुसेको थियो, परीक्षाहरू घुसेको थियो, झुट्टा शिक्षाहरू आएको थियो। सबभन्दा ठुलो खतरा मण्डलीलाई कहाँबाट हुन्छ? बाहिरबाट होइन, भित्रबाट। अनि मान्छेहरू जब विश्वासीहरू, अगुवाहरू जब अगुवाको विरुद्धमा मन नपराउने, उनीहरूको विरुद्धमा भित्रभित्रै आफ्नो ग्रुपहरू खडा गर्ने, उनीहरूलाई यस्तो लाग्छ कि उनीहरू चाहिँ अरूभन्दा राम्रो, तर उनीहरूलाई यो थाहा हुँदैन कि उनीहरू शैतानको पासोमा परेको। किनभने बिब्लिकल, बाइबलीय जीवन अथवा अगुवापन सेवाकाइ चाहिँ के हुन्छ भने ट्रान्सपरेन्ट हुन्छ। समस्या छ, कोही मान्छेसँग मिल्न सकेन, कसैको जीवनमा कमजोरी छ, हामीले गर्ने काम चाहिँ पहिला त्यो मान्छेसँग बसेर, पहिला प्रार्थना गरेर अनि छलफल गरेर त्यो त्यो कुराहरूको सम्बन्धमा समाधान गर्ने कुरा हुन्छ। तर तपाईँले यो देख्नुहुन्छ, देख्नुहुन्न, भित्रभित्रै अनुहारमा ठिक्क भित्र छुरा पसिसकेका हुन्छ। यो तपाईँ र मैले कन्फिडेन्सली भन्नुपर्छ, त्यस्तो काम गर्ने मान्छे पवित्र आत्माको होइन कि डेबलको आत्माले, शैतानको आत्माले चलाउँछ। यो मण्डलीमा फुट ल्याउने कुराहरू एकदम शैतानको काम, तर हामी त्यसरी बुझेका छैनौँ नि। हामी त आफ्नो आफ्नो ग्याङ खडा गरेर हिँडिराखेको हुन्छौँ, त्यसैले तपाईँले आफैलाई विचार गर्नुपर्छ, तपाईँले शैतानलाई पछ्याउँदै हुनुहुन्छ। येशु प्रभुसँगै अडेस लागेर बसेको यहुदा इस्करियोती हो, कतिखेर शैतानले चलायो उसलाई थाहा भएन। तपाईँ र मलाई शैतानले चलाउनु खोज्छ नि यदि हामी सचेत छैनौँ। त्यही कारणले ख्रिस्टलाई प्रेम गर्ने स्वभाव हामीमा नभएसम्म प्रियहरू हामी शैतानको परीक्षाबाट बच्न सक्दैनौँ। त्यस कारणले त्यो समय त्यो त्यतिखेर चाहिँ के थियो, न्युरो भन्ने सम्राट जो थियो क्रिस्चियनहरूलाई, रोमी सम्राट क्रिस्चियनहरूलाई चाहिँ जताततै एकदम लछार्ने पछार्ने झ्यालखानमा थुन्ने मार्ने यस्ता कुराहरू आइराखेको थियो। एकदम चरम के भन्छ त्यो सतावट होइन पर्सिक्युसन आएको थियो सताउने, त्यतिखेर त्यो अवस्था थियो। त्यस कारण हामीलाई थाहा छ कति प्राय सबै प्रेरितहरू त्यतिखेर दण्डमा परेका थिए। पहिलो 200-300 वर्ष धेरै समस्या थियो, तर 300 वर्ष हामीलाई थाहा छ परमेश्वरको वचन र सत्यताले रोमी साम्राज्य टोटल्ली क्रिस्चियनमा परिवर्तन भएको थियो, अनि हो त्यो पनि एउटा असल उदाहरण हो। त्यसैले रोमी अधिकारीहरूले क्रिस्चियनहरूलाई सिजरलाई प्रभु मान्ने कि येसुलाई ख्रिस्ट येसु ख्रिस्टलाई प्रभु मान्ने भन्ने कुरामा उनीहरूले छान्नुपर्ने हुन्थ्यो। जसले सिजरलाई प्रभु भन्दैन नि, हामीलाई निकोदेमस के अरे नबुक्त नेजर राजा र दानियलको कुरा थाहा छ, सत्रक मेजक अभेदनेगोको कुरा थाहा छ, त्यो अलिकति अगाडिको कुरा हो होइन। त्यहाँ पनि समस्या के थियो, त्यो राजाको मूर्ति अगाडि ढोक्ने थियो, नढोक्दाखेरि के भयो, सत्रक मेजक अभेदनेगो आगोको भट्टीमा फालिए। अनि त्यही कुरो यो रोमी साम्राज्यमा त्यतिखेर त्यो सिजर भनेको त्यहाँको सम्राट उसको अगाडि उसलाई प्रभु भन्नुपर्ने, अनि जो मान्छे पक्का क्रिस्चियन थिए उनीहरू त भन्दैन थिए नि होइन। सिजर पनि राजा हो तर परमेश्वर त परम प्रभु हुनुहुन्छ। त्यस कारण हो यो पोइन्ट चाहिँ तपाईँ मेरो लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो। संसारमा कुनै पनि यस्तो छैन, आफ्नै परिवार पनि छैन जो परम प्रभुभन्दा माथि हुनसक्छ तपाईँ मेरो जीवनमा। त्यसैले क्रिस्चियनको सबभन्दा नम्बर वान प्रायोरिटी परिवारमा मण्डलीमा हरेक ठाउँमा परमेश्वर परम प्रभु हुनुपर्छ। यो कुरो कतिचोटि मान्छेहरूले के गर्छ भने आफूलाई कहाँनिर सजिलो पर्छ त्यहीँनिर ठ्याक्कै मिलिदिन्छन्, त्यतिखेर जसलाई पनि प्रभु बनाएर हिँडिदिन्छन्। त्यो मान्छेहरूको समस्या के हो, कहिलेकाहीँ चाहिँ हुनसक्छ उनीहरूले राम्रोसँग सुसमाचार बुझेन अथवा जीवन पाएको छ, धेरै जस्तो हुनसक्छ नयाँ जन्म कहिल्यै भएको छैन। यो कुरो हामीले क्लियर हुनुपर्छ। वास्तवमा तिमोथीलाई पनि यहुदी धर्मगुरुहरूको सामना गर्नु परेको थियो। यहुदी धर्मगुरुहरू भनेको चाहिँ येशु ख्रिस्टलाई क्रुसमा टाँग्नेहरू, यतातिर रोमी साम्राज्यले क्रिस्चियनलाई सताइरहेको छ, अर्कोतिर यहुदी र रोमी साम्राज्य त मिल्दैन थियो नि, तर उनीहरू पनि सताइरहेको छ। येशु प्रभुले त्यही भोग्नु परेको थियो। जो ख्रिस्ट विरोधी थिए उनी जहाँ जहाँ गयो, जुन धर्मगुरुको पावलले विरोध खेदो सहनु र सबै धर्मगुरुहरूको चाहिँ पावलले खेदो र विरोध सहनु परेको थियो, सामना गर्नु परेको थियो, उनीहरूले तिमोथीलाई पनि विरोध गरेका थिए। तिमोथी पावल सँगसँगै हिँडेको देखेका थिए, तिमोथीले पावलको सम्पूर्ण काम, एउटा एकदमै महत्त्वपूर्ण कुरा के देख्छौँ भने नि तिमोथी पावलको वफादार एउटा चेला थिए। अब आजकल चाहिँ पावल जस्तो अगुवा पनि पाउन अलिक गाह्रो छ, तर वफादार चेला चाहिँ झन् साह्रो गाह्रो छ। अलिकति सर परेपछि डम्फू अर्कै अर्कै बजाउँछ। मैले त यस्तो धेरै देखेको छु, किनभने म अलिकति बढी क्रिस्चियन भएँ नि त 43 वर्ष। अनि गल्ती नै नगरेर पनि सम्पूर्ण रूपले पुरा हृदयले मान्छेलाई उत्साह दिएर सहायता गरेर पुऱ्याए पनि उसले जहिले पनि मेरो ठाउँ लिन खोजिराखेको हुन्छ। यिनो जन मकार्थरको नाम धेरैले सुनेको छ, किनभने अनलाइनमा पनि हामी धेरै पढ्छौँ, उसको किताबहरू छ। अहिले यतिखेरको उनीहरू उनी चाहिँ 80 चान्चुन कति भइसकेका छन्, अहिले यतिखेरको बाइबलीय एकदमै स्कलर टाइपको मान्छे हुन्। उनको टेस्टमनी सुन कहिलेकाहीँ अनलाइनमा भेटिन्छ, उनको टेस्टमनी उनको गवाही सुन्दाखेरि सुरुमा उनले जब सेवकाई सुरु गरे एउटा मण्डलीको पास्टर भए, उनले के गरेछन् भने 10-8 जना मान्छेहरू जम्मा गरेर उनीहरूलाई एउटा अगुवामा मेन्टोर गरेर उनीहरूलाई शिक्षा दिएर एकदम तालिम दिएर हुर्काएर एकदम परमेश्वरमा समर्पित बनाउन खोजेछन्, जस्तो मैले अहिले गर्न कोसिस गरिरहेको छु। अनि 5 वर्षपछि त के रहेछ भने, ती जो जो मान्छेलाई उनले बनाउन खोजेका थिए उसैलाई त्यहाँ चर्चबाट राजीनामा दिने ठाउँमा पुर्याइदिएछन्। अर्को पनि उसको थुप्रै उदाहरणहरू मैले देखेको थिएँ। त्यसकारण यो कुरो त हरेक यो नाम चलेको व्यक्तिहरूको जीवनमा, जोन एडवर्ड्स भयो अनि यो धेरैजना होइन, जस्तो मार्टिन लोए जोन्स भयो, यिनीहरू सबैको बायोग्राफी पढ्यो भनेदेखि उनीहरूको जीवनमा यस्ता कुराहरू देखिन्छ। अहिले हेर्दाखेरि उनीहरू त एकदम परमेश्वरको आत्माले, जस्तो पावल जस्तै देख्छौँ, तर त्यस्तो सामना गर्नु परेको हुन्छ। तर तिमोथी विश्वासयोग्य थिए होइन, त्यसैले एफिससका मानिसहरू जसको निम्ति तिमोथी सेवा गर्दै थिए, त्यहाँनिर सुधार ल्याउनलाई, त्यहाँ जुन कुराहरूको समस्या थियो त्यसलाई ठिक बनाउनलाई त्यहाँ पावलले एउटा जिम्मा दिएका थिए। अनि सानो सानो कुरामा पनि त्यहाँनिर सजिलै आतंक विरोध हुने गर्दथ्यो, मानिसहरू एकअर्कालाई उक्साउन थाल्थे, सजिलै मानिसहरू आवेगमा आउने, एफिससको पनि त्यही खालको थियो। आजकल पनि के छ भनेदेखि, कुनै पनि कुरा राम्रोसँग नबुझेर होइन, हाम्रो त्यो कल्चर नै त्यस्तो भएको छैन, क्रिस्चियन कल्चर यहाँ मात्रै विचार गरेर आउँछ, पहिले प्री अकुपाइड माइन्ड हुन्छ, कोही मान्छेले उसको विचारमा ठ्याक्कै छुने खालको केही कुरा ल्याइहाल्यो भने त्यो उसलाई पहिले पक्रिराखेको विचारबाट उसले तुरुन्तै सङ्घर्ष गर्छ। मैले धेरै मान्छे भेटेको छु यस्तो, प्रार्थना गरेर एकछिन अलिकति पछाडि हटेर अलिकति कुरा बुझाउनलाई कोसिस गरेर, आफू पनि गल्तीमा पो छु कि भन्ने, यु नो, तपाईँ र मेरो गोठालो, गुरु, शिक्षक, प्रभु, मुख्य त परमेश्वर हुनुहुन्छ, उहाँको वचनमा हर कुरा छ, हामीले कुनै पनि गल्ती पछ्याउनु पर्दैन। त्यसकारण कोही मान्छेले अलिकति हामीलाई छुने बित्तिकै हामी हतपत डिफेन्स मोडमा जानु परेन नि। त कुरा के हुन्छ भने, जब डिफेन्स मोड हुन्छ नि, हामीले स्पिरिचुअल वेयरफेयरमा के सिकाएको थियो भनेदेखि, यो कन्फ्लिक्टमा चाहिँ कन्फ्रन्टेसन भनेर तपाईँलाई मैले भनेको थिएँ, अब कतिजनाले त्यो पोइन्ट पाउनुभयो थाहा छैन। मान्छेले कन्फ्रन्टेसन गर्दाखेरि चाहिँ परीक्षामा पर्ने सबभन्दा बढी सम्भावना हुन्छ। जस्तो कोही मान्छेको कुरा चित्त बुझेन भने त्यसलाई त्यो त्यसको जवाफ गर्ने कुरामा चाहिँ धेरै किसिमले गर्न सकिन्छ। उसको कुरा पुरा सुनेर पटक्कै चित्त बुझेन, फेरि क्लियरिफाई गराएर आफूले पनि एक्सप्लेन गरेर एकदम सौहार्द र प्रेम नहराइकन, आदर नहराइकन, एउटा सत्य एउटा इन्टेलिजेन्ट प्रकारको वार्ताबाट त्यो कुरा कुन चाहिँ मान्छेको कुरामा चाहिँ सही छ के गल्ती छ सबै समाधान गरेर प्रेममा नै फेरि मिल्न सक्छ नि। तर के हुन्छ, एउटा सानो कुरा नमिल्ने बित्तिकैको हुन्छ, हाम्रो संस्कृतिमा क्रिस्चियनको मुटाप हुन्छ, तुरुन्तै भित्रभित्र के गर्छ, यो मान्छे त नराम्रो रहेछ, अनि उसले अर्को मान्छेसँग फैलाउन थाल्छ। त्यहाँ अगाडि त भन्दैन नि, अथवा भनिहाल्यो भने झगडै गर्छ होइन। तर त्यो कुरा भन्दा एफिससको मान्छेहरू पनि त्यस्ता थिए, अनि जुन कुरा हामीले प्रेरित 9 अध्यायमा अनि एफिससको कुराको बारेमा हामीलाई थाहा छ, एफिससको मान्छेहरूको यो मूर्ति बनाउने कालीगढहरू तपाईँले प्रेरित 9:19 अध्यायमा त्यो पढ्न सक्नुहुन्छ। अनि क्रिस्चियनहरूको विरोधी पावलको विरोधी विरोध गरिएको कुरा हामी त्यहाँ देख्दछौँ। अब के भयो भनेदेखि नि, अब सबै मान्छे भटाभट क्रिस्चियन हुन थाले त मूर्ति पूजा छोड्यो, त्यसपछि मूर्ति बिक्री हुनु छोड्यो, अब कसलाई नोक्सान पर्यो, कालीगढलाई नोक्सान पर्यो। अहिले अब हाम्रो यहाँ पनि त क्रिस्चियन हुन थालेपछि पण्डितहरूलाई नोक्सान पर्छ, अनि त्यो जसले गर्दाखेरि पण्डितहरूले नै हिन्दुत्वको बारेमा पुरै आन्दोलन निकाल्छन् होइन, हामीलाई थाहा छ नि, किनभने कसलाई नोक्सान परेछ ऊ त उठिहाल्छ। त त्यो एफिससको कुरा थियो, कति सजिलै त्यहाँका सहरका मानिसहरू विरोधमा उत्रिने कुराको प्रमाण यहाँ हामी देख्दछौँ। अनि हिजोआज विरोध भइरहेको कुरा पनि करिब करिब यस्तै कुरा हो होइन, यस्तै कुरा हो। इन्डियामा हिन्दूवादीको सरकार छ अनि त्यहाँको सबै लागेर यहाँ पनि स्वतन्त्रता होइन कि उनीहरूको चाहिँ सिद्धान्त पुस गर्ने, यो एउटा एक प्रकारले एफिससकै उदाहरण हामी देख्छौँ। त्यसैले अब हाम्रो पोइन्ट चाहिँ यहाँ चाहिँ के त भन्दाखेरि, सही शिक्षाको लागि, सुधारको लागि, सत्यता इस्टाब्लिस गर्ने परमेश्वरको राज्यमा कस्तो खालको हुन्छ वचन अनुसार मण्डली, एकअर्काको जिम्मेवारी, यो कुरा सिकाउनलाई पावलले तिमीहरूलाई त्यहाँ राख्दैछन्। तर त्यहाँको अवस्था हेर्दाखेरि त्यो छ, र तिमोथीले गर्नुपर्ने जिम्मा धेरै ठुलो छ। त्यसैले एफिसेमा सेवा गर्ने विषयमा तिमोथी चिन्तित थिए धेरै उनलाई, किनभने अब नयाँ मान्छे होइन, जति गरेर हुँदैन। पावललाई त उनीहरूले लछार पछार गरेर पिटेर मारेर फाल्न लागेको थिए। अनि त्यसैले पावलले पहिलो तिमोथी 1:12-14 चाहिँ तिमोथीलाई उत्साह दिएका छन्। त्यो आफ्नो उदाहरणबाट तपाईँले यो खण्डमा देख्नुहुन्छ, यो तिमोथीको उत्साहको लागि हो। अनि यहाँनिर सबैभन्दा उत्साह के छ भने, हामी चाहिँ कमजोरै हौ, हामी दुःखबाटै गइराखेका छौँ, हामीले मिस्टेक पनि गरेका छौँ, तर हामीलाई शक्ति दिने परमेश्वर हुनुहुन्छ। परमेश्वरको शक्तिले चाहिँ सबै कुरा सम्भव छ। त्यो कुरा हामीले यहाँ दिएको देख्दछौँ। यहाँ पावलले तिमोथीलाई भनेका छन् कसरी उनको सेवाको सुरुदेखि उनी प्रभुद्वारा शक्ति र सामर्थ्य पाएर अगाडि बढेका थिए। पावलले शक्ति र सामर्थ्य पाएका थिए सुरुदेखि नै, जुन प्रभुले हामीलाई उहाँको सेवामा बोलाउनुहुन्छ, उहाँले हामीलाई चाहिने शक्ति, सामर्थ्य, उत्साह पनि दिनुहुन्छ। हाम्रो शक्ति सामर्थ्य उहाँको बोलावट पुरा गर्न सक्दैन। हामी प्रेरितको पुस्तकमा यी कुराहरू देख्छौँ कि कसरी खतराको सामना गर्नु परेको थियो तिनीहरूले, पावलको कुरा है। उनलाई मानिसहरूले इन्कार गरे, धोका दिए, विभिन्न कठिनाइको सामना पावलले गर्नु परेको थियो। धेरै किसिमको कुरा पावलको जीवनमा आयो। जो चाहिँ पहिला यहुदी नै भएर पुरै क्रिस्चियनिटीको विरोधमा लागेको, तर येशु प्रभुको भेटपछि उनको जीवन परिवर्तन भयो। अहिले यत्रो संसारै उसको विरुद्धमा लागेछ, ज्यानैको दाबी छ, तर येशुको भेटले, पावलमा आएको परिवर्तनले पावललाई आफ्नो लक्ष्यमा आफ्नो ज्यानभन्दा पनि बढी समर्पित भएर लाग्न मद्दत गरेको छ। अर्को पोइन्ट के हो भनेदेखि, कि तपाईँ र मेरो येशु प्रभुसँगको भेटले यस्तो परिवर्तन गरेको छ। त्यसकारण यो सुरु नै सबभन्दा महत्त्वपूर्ण हुन्छ। तपाईँले सुरुमै प्रभुलाई जीवनको रूपमा, सम्पूर्ण रूपले प्रभुको रूपमा, मालिकको रूपमा, पहिलो नम्बरमा हाम्रो जीवनमा व्यक्तिगत दिनुभएको छैन भनेदेखि, पटक पटक तपाईँले उहाँलाई निन्दा र उहाँलाई इन्कार गरिराखेको हुन्छ। अगाडि सबै ठिक छ, तर कुन ठाउँमा? त्यसैले यो एकदम जाँच्ने विषय हो। हामी देख्दछौँ कि पावल स्वभावैले निडर थिए भनेर मान्छेहरूले विचार गर्न सक्छन् होइन। स्वभावैले निडर थिए, उनले प्राय डरको एउटा विचार हुनसक्छ। सायद पावल चाहिँ एकदम हाकी मान्छे थिए, निडर थिए। अब मेरो बारेमा मान्छेले हो भने मलाई पनि निडरै भन्छ होला। तर हामी सबैमा त्यो बाहिरी कुरा हो निडर चाहिँ, कहिलेकाहीँ होइन, मान्छेको प्रयास पनि हो, तर भित्र डर हुन्छ नि मान्छे। पावल पनि डराउँथे, पावलमा डर थियो, त्यो कुरा हामीले देख्छौँ। उनले धेरै डरको सामना गर्नु परेको थियो, उनीहरू पनि थरथर काम थिए, यो सबै कुरा हामी देख्दछौँ। त्यसैले हामीले प्रेरित 18 अध्यायमा देख्दछौँ कि जुन ख, ख के भन्छ जुन बखत पावल कोरन्थमा सुसमाचार प्रचार गर्दै थिए, प्रेरित 18मा, अनि त्यस बेलामा पावलले धेरै कडा विरोधको सामना गर्नु परेको थियो। त्यस बेला तिमोथी पनि पावलसँगै थिए। अब अति यतिखेर पावलको तिमोथीको डर, तर उनको लागि एउटा लक्ष्य, उद्देश्य। पावलले यो सबै कुरा सम्झाउँछन् र कसरी परमेश्वरले हाम्रो जीवनमा दिनुभएको बोलावट पुरा गर्नलाई हामी असफल हुँदैनौँ, हामी स्थिर रहनुपर्छ भन्ने कुरा उनले भनिराखेका छन्। त्यसैले तिमोथीले प्रत्यक्ष देखेका थिए कि सुसमाचार प्रचारको सेवाको काम चाहिँ कति कठिन हुन्छ होइन। अब यहाँ आजको विश्वासीहरूमा त के छ भने, सुसमाचार प्रचार गर्ने चाहिँ त्यति धेरै कठिन त छैन, मान्छेलाई मित्रता गाँस्न सक्छ होइन। अब योभन्दा 43 वर्ष अगाडि मेरो कुरा गऱ्यो भने, हामीले बुद्धि पुऱ्याएन भने कुनै पनि बेला झ्यालखानमा पुग्न सक्थ्यो, कडा नियम थियो, अहिले पनि अलिअलि कडै छ। तर त्यो बेलामा पनि म विश्वास गरेँ, किन कसैले मलाई सुनायो, मेरो परिवारलाई मैले सुनाएँ, पुरै मेरो गाउँमा एउटा चर्च सुरुवात भयो। त्यो किन थियो भन्दाखेरि, एउटा सिन्सियर भित्रदेखिको परमेश्वरमा भएको त्यो सच्याइ, सत्यता र यो जीवनको मुख्य लक्ष्य बाटो यही हो, योभन्दा फरक अर्को सत्यता छैन भन्ने निश्चयताले हो नि। त्यसकारण तपाईँ र मेरो क्रिस्चियन जीवनको सुरुवात चाहिँ त्यो छैन भनेदेखि नि यो सेवकाई यो खालि बहाना मात्रै हुन्छ। त्यही कारण यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ। यति साह्रो विरोधको बीच पनि प्रभुले पावललाई शक्ति दिनुभयो। वास्तवमा पावलले खेपेको दुःख र विरोधको कुरा गर्दाखेरि प्रेरितको पुस्तकहरूमा प्रशस्त हामी देख्छौँ। हामी देख्दछौँ त्यो कुरा तिमोथीले देखोस् र बुझोस् भन्ने पावलको चाहना थियो अनि उनलाई सम्झाइराखेको थिए। अनि यहाँनिर मैले अघि तपाईँलाई दिएको पोइन्टहरूमा पहिलो पोइन्ट चाहिँ शारीरिक शक्ति र उत्साहको बारेमा पावलले उदाहरण दिएको पहिलो पोइन्टमा सुसमाचार या परमेश्वरको राज्यको काममा शारीरिक शक्ति हामी देख्छौँ कतिपटक। अब यहाँनिर यो शारीरिक शक्तिको कुरा गर्दाखेरि पनि पावलको उदाहरण हामीले विचार गर्नुपर्छ। त्यो मानिसहरूको उनको शक्तिमा थिएन तर परमेश्वरले दिएको शारीरिक शक्ति थियो त्यो कुरा। सो परमेश्वरले पावललाई शारीरिक हिसाबले पनि सामर्थ्य र शक्ति दिनुभएको थियो। यो कुराको उदाहरण हामीले प्रेरितमा पाउँछौँ। एकपटक पावल तिमोथीको घर गएको थिए अनि जुन बखत मानिसहरू पावलको विरुद्धमा उत्रिएका थिए उनीहरूले पावललाई ढुङ्गाले हानेर मरणान्त पारेका थिए। अब मर्यो भन्ने ठानेर उनीहरूले घिसारेर सहरको बाहिर लगेर फोहोरको थुप्रामा थुपारेका के अरे फाले फालेका थिए। त्यसपछि चेलाहरूले त्यो कुरा थाहा पाएर अब फेरि यहाँनिर अर्को कुरा क्रिस्चियनहरूको बारेमा हामी महत्त्वपूर्ण कुरा देख्छौँ। हामी त कसैलाई विरोध गरेको पुलिसले पक्रेको देख्यो भने सायद हामी त लुक्छौँ होला भाग्छौँ होला। यहाँनिर के गरे यी मान्छेहरू त्यो थाहा पाउने बित्तिकै गए पावल भाटोमा गएर उनी त बेहोस थिए अनि त्यहाँ प्रार्थना गर्छ अनि उनीहरूको प्रार्थनाको उत्तर उनीहरूले पाए भनेको छ त्यहाँ तपाईँले हेर्नुभयो भने। अनि पावल जुर्क उठेर फेरि सहरभित्र गए। अब कस्तो खालको मान्छे होला भर्खरै पिटाइ खाएर मरणान्त पारेर फोहोरको थुप्रामा त मर्छ भनेर फाले हो नि त अनि त्यो प्रार्थनाले परमेश्वरले बिउजाउनु भयो नि त। त्यसपछि उनलाई उनी फेरि उठेर गएका छन् पावल बर्नबास। त्यसपछि चाहिँ उनी सहरमा भित्र पसेपछि उनीहरू अर्को दोस्रो दिन चाहिँ डर्बीतिर लागे भनेर हामी यहाँ देख्छौँ। तपाईँलाई मैले यहाँ लेखेको पदहरू तपाईँलाई म पढ्न चाहन्छु। जब कुनै कुनैले हट्टी भएर विश्वास गरेनन् र यस समुदायको विरुद्धमा झुण्डको सामुन्ने बोल्न लागे तब पावल तिनीहरूबाट अलग भए र चेलाहरूलाई साथमा लिई त्रुरानसको विद्यामा बहस गर्न लागे। त्यो 19 के भन्छ अघि भर्खर दिएको 19 उदाहरणको कुरा हो। यो काम 2 वर्षसम्म चलिरह्यो र एसियाका सबै बासिन्दाहरू यहुदीहरू र ग्रिकहरू दुवैले प्रभुको वचन सुने। अनि 19:11 परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो। त्यो 19 कुरा यहाँ छ। यहाँसम्म कि रुमाल अथवा पछ्यौरा तिनको शरीरमा डुबाएर बिरामीहरूका लगिन्थे र तिनीहरूको शरीरबाट रोगहरू दुष्टात्माहरू पनि निस्केर जाँदथ्यो। त्यो 19:13 तर कुनै कुनै यताउता घुमफिर गर्ने यहुदी झारफुक्केहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येसुको नाउँमा उच्चारण गर्दै यसो भन्थे पावलको प्रचार गरेका येसुद्वारा म आज्ञा गर्दछु। अनि त्यहाँ एकजना स्केवास नाउँ भएको यहुदी प्रधान पुजारीका 7 छोराहरूले यसो गर्थे। त्यतिखेर भइराखेको कुराहरूको बारेमा 19 यहाँ लेखिएको कुरा तपाईँलाई म भनिरहेको छु। तर मैले आज अहिले पढ्नु पर्ने तपाईँले 19 पढ्न सक्नुहुन्छ। इट्स इन्ट्रेस्टिङ हाउ कसरी परमेश्वरको आत्माले त्यहाँ काम गरिराख्नु भएको थियो भन्ने कुरा हामी देख्छौँ। तर तपाईँलाई मैले पढ्न चाहेको छु यो। तर कुनै कुनै यहुदीहरू एन्टियोकिया र आइकोनियसबाट त्यहाँ आइपुगेर भिडलाई मनाएर पाउललाई ढुङ्गा बर्साएर तिनी मरे होलान् भन्ठानेर सहरदेखि बाहिर हिस्याएर लगे। यही कुरा मैले तपाईँलाई अघि भन्दै थिएँ 20 पदमा। तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे अनि सहरभित्र पसे। त्यहाँनिर प्रार्थना गरेको कुरा पनि हामीले देख्छौँ र भोलिपल्ट बर्नबाससँग निस्केर डर्बीमा गए। यही कुरा मैले तपाईँलाई भन्दै थिएँ। अनि त्यो घटनाका बारेमा केही विस्तृत कुराहरू हामी धेर कुराहरू देख्दछौँ, तर हामी यहाँनिर अनुमान गर्न सक्छौँ कि त्यो बेलामा त्यहाँ के घटनाहरू भएको थियो। पाउलले खप्नु परेको यो दुःख, यो के भन्छ, सतावट, र उनको जीवनमा यति कठिन परिस्थिति थियो, तर पाउललाई मानिसहरूले उनी बेहोस हुनेसम्म ढुङ्गाले हानेर जब हाने जब उनी बेहोस भएर अब चाहिँ मर्छ भनेर उनलाई घिसारेर के गरेको थियो, फोहोरको थुप्रामा फालिदिएको थियो, होइन? त्यो कुरा हामी देख्छौँ। जब यो कुरा पावलले विश्वासमा डोर्याएका चेलाहरू पावललाई के गरिएको छ भन्ने बारेमा थाहा पाए, उनीहरू त्यहाँ बाहिर गएर, भनेको सहर बाहिर, पावलको बेहोस शरीरको वरिपरि जम्मा भएर प्रार्थना गर्न थाले। त्यसपछि पाउल होसमा आए र उठे, फेरि सहरभित्र गए। दोस्रो दिन चाहिँ उनीहरू डर्बीतिर लागे। फेरि परमेश्वरले के गर्नुभयो, उसको जीवनमा शक्ति र सामर्थ्य दिनु, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। यहाँनिर 21मा के छ, तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टियोकियामा फर्के। डर्बीमा उनीहरूले फेरि, अब त्यति पिटाइ खाएर, कति पिटाइ खाएको मान्छे त कति समय लाग्छ होला नि त फेरि उर्किनुलाई, के भन्छ, फेरि सही कुरामा आउनलाई। तर उनीहरू त्यो सबै अवस्थामा पावलको चाहिँ फेरि परमेश्वरले शक्ति शारीरिक रूपमा दिनुभएको कुरा चाहिँ हामी त्यहाँ देख्छौँ। चेलाहरूको आत्मालाई सुदृढ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्थी दिएर धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। त्यस कारणले धेरै कष्ट सहेर, अनि यो पद पढ्दाखेरि मलाई प्रकाशको पुस्तकको 7वटा चर्चहरूको बारेमा जुन लेखिएको छ, 2 अध्यायको 10 पदमा तपाईँले पढ्नुभयो, 10 देखि तल, सायद 8 देखि तल, त्यहाँ स्मरणाको मण्डलीको बारेमा छ। एकदमै कष्टको समयहरू शैतानले फसाउन सक्ने कुराहरू आउन सक्दछन्, तर तिमीहरू स्थिर बस भनेर। जब तिनीहरूले उनीहरूको हरेक मण्डलीका एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवास सहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा तिनीहरूलाई सुम्पिदिए। यसरी पावलले चाहिँ आफ्नो सेवकाईलाई अगाडि बढेको हामी देख्दछौँ। अब यहाँनिर कलसीमा तपाईँले हेर्नुभयो भने पावलले उनको सेवकाईको उद्देश्यको बारेमा भनेका छन्। कलसी 28 र 29 तपाईँले हेर्नुभयो भने पावल लेख्छन्, येशु ख्रिस्टले दिनुहुने शक्ति र प्रेरणाद्वारा ख्रिस्टको सेवामा परिश्रम गरिराखेका छन् भन्ने कुरा पावलले यहाँनिर प्रष्ट भनेका छन्। यहाँनिर 28मा प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। सो तपाईँ र म जो परमेश्वरको राज्यमा अहिले सेवा गर्दैछौँ, विश्वास गर्दैछौँ, अब हामी सबैको आर्थिक अवस्था कहिलेकाहीँ कमजोर पनि छ, हामीलाई थुप्रो चुनौतीहरू छ। सबभन्दा ठुलो मानिसको लक्ष्य भनेको यो जीवनमा अलिकति के भन्छ, अलिकति सबै कुरामा सम्पन्न हुने, ताकि अलिकति सजिलो होस्, त्यो त्यसलाई दोष दिन सकिन्न। तर सबभन्दा मुख्य कुरो के छ भने क्रिस्चियन परमेश्वरको जनहरू चाहिँ उहाँको इच्छा र उहाँको पवित्रता र उहाँलाई पछ्याउने कुरोमा टोटल आज्ञाकारिता, उहाँको प्रभुत्वलाई स्वीकार र अगाडि बढ्ने, अनि यहाँनिर सारा बुद्धिमा उनले सिकाए, त्यो चाहिँ येशु ख्रिस्टको शक्तिमा सिकाए र घोषणा गरे, त्यो चाहिँ कुन उद्देश्यले भन्दा चाहिँ ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। त्यसले हाम्रो सेवकाई र हाम्रो आफ्नै जीवनमा पनि एउटा सबभन्दा महत्त्वपूर्ण लक्ष्य भनेको चाहिँ ख्रिस्टमा परिपक्व हुने कुरा नै हो। अनि मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्छु। अनि यहाँनिर पावलको कठोर परिश्रमको स्रोत चाहिँ पावलको बुद्धि, ज्ञान, शिक्षा, शक्ति छैन, उहाँले दिनुभएको शक्ति छ, उहाँले अन्तस्करणमा जोडसँग प्रेरणा दिएको शक्ति छ, त्यो पवित्र आत्माको शक्ति। अनि हामी क्रिस्चियनहरूको जीवनमा यो कुरा सबभन्दा महत्त्वपूर्ण कुरा हो सेवकाई गर्दाखेरि। त्यसैले हाम्रो टर्ममा होइन, हाम्रो फाइदाको लागि स्वार्थमा होइन, हामीले पवित्रतामा आत्मिकी तवरले सत्यतामा गर्नुपर्ने हुन्छ। प्रभु येशूले पावल अरू प्रेरितहरू र प्रचारकहरूलाई मात्र होइन शारीरिक शक्ति र सामर्थ्य दिनुहुने होइन, तर सबै साँचो विश्वासीहरूलाई जो उहाँको बोलावट अनुसार उहाँमा भरोसा गरेर उहाँको सेवामा समर्पित भएका हुन्छन् उनीहरूलाई आफ्नो शक्तिमा आफ्नो कमजोरमा प्रभुको शक्ति र सामर्थ्यको अनुभव गर्न सक्छन्, सेवा गर्न सक्छन्, त्यही कुरा गरेका हुन्छन्। साँचो क्रिस्चियनहरूले कहिल्यै भन्नु पर्दैन म यो काम गर्न सक्दिनँ, तर उनीहरूले यसरी भन्न सक्छन् कि म सक्छु, म यो काम गर्न सक्छु, आफै सक्दिनँ तर परमेश्वरद्वारा म सक्छु, त्यसैले उहाँमा भरोसा गरेर उहाँले दिनुहुने शक्तिमा म गर्न सक्छु। यहाँ हामी देख्दछौँ पावलले तिमोथीलाई यही सिद्धान्तद्वारा परमेश्वरको काममा भरोसा साथ अघि बढ्न उत्साह दिएका छन्। त्यसैले यो क्रिस्चियन जीवनमा त्यसैले तपाईँ र म एक नभइकन यो हुन सक्दैन, किन मेरो आफ्नो शक्ति पो म आफै गर्न सक्छु त। परमेश्वरको शक्तिमा त उहाँले कसरी सञ्चालन एउटा टिमको रूपमा गर्नुहुन्छ त्यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। एकदम महत्त्वपूर्ण प्रिन्सिपल यहाँ पावलले दिएको कुरा हामी देख्दछौँ। यो पहिलो पोइन्टमा हामीले सिक्यौँ उनीहरूको के भन्छ पावलको जीवनको शारीरिक र उत्साहको शक्ति, शारीरिक सामर्थ्य पनि परमेश्वरको शक्तिमा थियो, त्यही कुरा मुख्य हामीले आज हेर्नु। दोस्रो पोइन्ट, अनि यही दोस्रो पोइन्ट सिद्धाएर म आजको यति नै म गर्न चाहन्छु। मानसिक र भावनात्मक शक्ति, मानसिक त सबभन्दा बढी मानिसहरूको समस्या हुन्छ, शारीरिक भन्दा पनि अझै बढी। अनि कतिचोटि मानसिक र भावनात्मक शक्तिले नै हामीलाई हाम्रो सबै कुराको प्रभावमा लाँदछ। अनि कतिचोटि मैले अघि सुरुदेखि भने नि कतिजना मान्छेहरूले भावना र मानसिक रूपमा त प्रभुको वचन र आत्मामा आफैलाई एकरूपतामा लग्नै बाँकी देख्छु क्या कतिको। अनि कतिपटक परमेश्वरले मानसिक शक्ति पनि मानिसहरूलाई दिनुहुन्छ। यहाँनिर तपाईँलाई एफिसी 2:4 यो पनि पावलले एफिसीकै मण्डलीले लेखेको पत्रमा हामी के छौँ, जब तिमीहरू यो पढ्दछौ ख्रिस्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ सो तिमीहरू बुझ्न सक्छौ। उनले जुन चाहिँ पत्र लेखेर पठाएका छन् उनले त प्रष्ट पारेका छन् नि उनी कसरी सेवा गर्छन्, उनको स्रोत के हो। अनि उनले के भन्छन्, जब यो रहस्य तिमीले पढ्छौ यो रहस्य तिमीले बुझ्न सक्छौ किनभने मेरो शक्ति त परमेश्वरबाट आउँछ भन्ने कुरा त्यहाँ प्रष्ट लेखेका छन्। त्यो कुरो हामी देख्छौँ परमेश्वरले पावलको समझ माइन्डको आँखा खोलिदिनु भयो, नत्र उनले केही बुझ्ने थिएन। पावलको आँखा चाहिँ परमेश्वरले खोलिदिनु भयो त्यसकारणले। अनि प्रेरित युहन्नाले पनि यो कुरा आफ्नो पत्रमा लेखेका छन्। हामी यो सत्य सिद्धान्त पहिलो युहन्ना 5:20 हामी देख्दछौँ। हामी जान्दछौँ कि परमेश्वरका पुत्र आउनु भएको छ जो सत्य हुनुहुन्छ उहाँलाई चिन्न सकौँ भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ हामी उहाँमा छौँ अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा, उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। त्यस कारणले क्रिस्चियन जीवन चाहिँ येशू ख्रीष्टलाई हाम्रो जीवन बनाउने जो चाहिँ सत्य हुनुहुन्छ उहाँले नै हाम्रो समझ खोलेर हामीलाई उहाँमा अनन्त जीवनको निश्चयता र उहाँमा सबै कुराको निश्चयता उहाँले दिनुहुन्छ। त्यसैले हाम्रो ज्ञानको स्रोत पनि उहाँ नै हुनुहुन्छ, हाम्रो गोप्य कुराहरू खोलिदिने पनि उहाँ नै हुनुहुन्छ। त्यसैले सत्यलाई पछ्याउने हाम्रो चाहना चाहिँ हुनुपर्छ। हामीमा कुनै पनि होला कहिलेकाहीँ हामी कमजोर भयौँ होला, झाटाझुट होइन स्वार्थी कारणले गर्दाखेरि सत्यलाई बगियाउने काम गऱ्यौँ होला, तर क्रिस्चियनले सोच्नुपर्ने सबभन्दा ठुलो कुरा सत्यको पछि लाग्ने हो, नत्र येसुको पछि लागिँदैन। तर यो कुरा कतिले बुझेको छ, धेरै मान्छे सत्यको होइन कि आफ्नै स्वार्थको पछि लागेको हामीले प्रष्ट देख्छौँ प्रियहरू हो। त्यसैले हामीले परमेश्वरको अगाडि इमान्दारपूर्वक लाग्नुपर्छ। वचनमा परमेश्वरले हामीलाई दिनुहुने शक्ति भावनात्मक शक्ति पनि हो। पावल 2 कोरिन्थी 7:6 के भन्छन् तपाईँलाई म यहाँ पढ्न चाहन्छु, हताश तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा तिमीलाई सान्त्वना दिनुभयो। यो चाहिँ कोरन्थमा तितसलाई पठाएपछि त्यो अरू कुराहरू त्यसपछिको कुराहरू पढ्यो भने त्यो कुरा देख्छौँ। सो भावनात्मक उनीहरूलाई सान्त्वना तितसको उपस्थितिले दियो होइन, अनि उनीहरूको जीवनमा शान्ति परमेश्वरले दिनुभयो। हामी विश्वासीहरूको बिचमा यी कुराहरू प्राय सुन्दैनौँ हामी, किनभने कोही मान्छेसँग हाम्रो के मतलब होइन, तर त्यो मान्छे जो चाहिँ परमेश्वरको स्रोतमा हिँड्छ, तपाईँ र मलाई सान्त्वना दिन सक्छ, ढाडस दिन सक्छ, सही बाटोतिर हिँडाउन सक्छ। त्यसैले हामी एकअर्काप्रतिको आदरमा यो संसारिक तवर छोड्नुपर्छ। इगो कम्पेरिजन भने थाहा छ, धेरै जस्तो मान्छेले चाहिँ दिदीबहिनीहरूले भन्दा पनि छोरो मान्छेले होला बढी अर्को मान्छेसँग जहिले पनि दाँत्छ। बाहिरी रूपमा उसले मान्दा भित्री रूपमा उसले आफैलाई सबभन्दा माथि ठान्छ। यो सबै शैतानको काम हो, तर यो कुरा उसले बुझ्दैन। हामी विश्वासीहरूको बिचमा यी कुराहरू प्राय सुन्दैनौँ। क्रिस्चियन विश्वास र सिद्धान्त डक्ट्रिन, क्रिस्चियन भने विश्वास भनेको चाहिँ सिद्धान्त र डक्ट्रिन मात्रै होइन, यो एउटा जीवनको बाटो हो। जीवनको सबै क्षेत्रमा एउटा ब्यालेन्स भन्छ नि, सन्तुलित जीवन जिउने शक्ति हामीले प्रभुबाट पाउँछौँ, त्यो जुन चाहिँ परमेश्वरले दिनुहुन्छ। तर हामी पुरा खुला ट्रान्सपेरेन्ट हुनुपर्छ। हामीलाई यो कुराको डर हुनु हुँदैन कि मभन्दा ऊ ठुलो हुन्छ कि मभन्दा उसले फाइदा लिन्छ कि, यो मतलब छैन। उसको पो नाम बढी जान्छ कि हामी एकदम हतार हतार गरेर आफ्नो कुरा माथि राख्न खोज्छौँ, डजन्ट म्याटर। यु नो म्याटर चाहिँ परमेश्वरले तपाईँ र मेरो हृदय देखिसकेको छ। म्याटर चाहिँ त्यो कुराको महत्त्व छ कि परमेश्वरले तपाईँ र मेरो कुरा सबै थाहा छ, त्यति मात्रै मतलब राख्नुपर्छ। हामीले मान्छेको अगाडि केही पनि गर्न जरुरी छैन। प्रभावकारी क्रिस्चियन भरपूरी जीवन जिउन मानसिक आत्मिक र भावनात्मक शक्ति परमेश्वरको अनुग्रहमा उहाँले दिनुहुन्छ। अनि त्यस्तो बेलामा पनि जब हाम्रो आँखा अघि सबै कुरा अस्थिर र भैँचालो जस्तै एकदमै समस्या भइराखेको हुन्छ, पहिलो कोरन्थी 4:7 पनि पावल आत्माको प्रेरणामा लेख्दछन्, पहिलो कोरन्थी 4:7, यस्तो बहुमूल्य धन हामी जस्तो माटाको भाँडोमा राखिएको कारण चाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउनु हो। हामीसँग कुनै शक्ति छैन, हाम्रो आफ्नो शक्ति छैन, तर हामीलाई एउटा माटोको भाँडामा त्यो बहुमूल्य धन भनेर चाहिँ येशु प्रभु पवित्र आत्मामा बस्नुहुन्छ। त्यसैले क्रिस्चियन जीवन यो कुरो हामीले जहिले पनि बुझ्नुपर्छ, उहाँ चाहिँ हर सेकेन्ड हुनुहुन्छ नि। त्यस कारण हामी कुनै पनि समय हाम्रो विचारमा होइन, बोली भन्दा पनि पहिल्यै, एक्सन भन्दा पनि पहिल्यै, हाम्रो एटिच्युडमा ख्रिस्टको उपस्थिति अनुसार सोच्नु गर्नुपर्छ। त्यसैले यो बहुमूल्य धन हामीमा छ। अर्को शब्दमा प्रष्ट बुझ्ने कुरा चाहिँ येशूको निम्ति विजयी र प्रभाव कारी जीवन जिउने हामीसँग कुनै अरू शक्ति छैन। हामी त केवल माटोको भाँडा मात्र हो, तर परमेश्वर उहाँको शक्ति हामीमा खनाउनुहुन्छ। त्यसले हामी उहाँलाई पूर्ण रूपमा भरोसा गर्न सक्छौँ। जब हामी कमजोर र शक्तिहीन भएको महसुस गर्छौँ, उहाँको शक्तिले हामीलाई भर्नुहुन्छ, जुन शक्ति हाम्रो सबै चुनौतीहरू सामना गर्न आवश्यक हुन्छ। त्यो शक्ति भन्दा प्रशस्त शक्ति परमेश्वरले दिनुहुन्छ। यहाँनिर पावलले तिमोथीलाई एउटै कुरा के भनिराखेको छ भने, निरन्तर हामीले चाहिँ निरन्तर परमेश्वरको शक्तिमा भरोसा गर्नुपर्छ। यो नै कुरा छ हामीले जिउने कुरा चाहिँ, हामी साँच्चै परमेश्वरको उद्धार पाएका र उहाँको भरोसामा स्वार्थहीन केवल उहाँको महिमा र इच्छा पूरा गर्न जिइरहेका हुन्छौँ भने हाम्रो गवाहीमा उहाँको आत्माको शक्ति हुन्छ। तपाईँ र मैले कहिलेकाहीँ मान्छेहरूको गवाहीमा अर्को मान्छेले थरथर कामेर विश्वास गरेको देखेको छु, तर त्यो मान्छेको कारणले होइन, उसको भित्र भएको आत्माको शक्ति। तर त्यो शक्ति कहाँ आउँछ? जहाँ तपाईँले टोटल्ली येशूलाई प्रभु बनाएर हर कुरा उहाँको आधारमा गर्न थाल्नुहुन्छ। द्याट इज द क्रिस्चियनिटी वी बिलिभ, यु नो। तर वाट वी सी, हामीले जे देख्छौँ खालि ताना तान लछाड लछाड परमेश्वरको होइन। र यहाँ हामी अलमलमा के छौँ भने, हामी पनि त्यसैमा लड्न खोज्छौँ, किनभने हामीलाई पनि एउटा भाग चाहियो, हामीलाई पनि एउटा कुरा चाहियो, अरूले सबै लिइसक्न लाग्यो। प्रियहरू हो त्यो संसारको र शैतानको काम। सो हाम्रो साक्षी सुन्नेहरू कायल हुन सक्छन् यदि तपाईँ जागृति त्यसबाट आउँछ नि, तपाईँ र ममा आत्माको पवित्रता छैन, हामी सच्चै छैनौँ, विनम्र छैनौँ, टोटल्ली ख्रिस्टको महिमाको लागि जिएका छैनौँ, सत्यतालाई त्यसरी, वचनलाई त्यसरी पछ्याएका छैनौँ, केही पनि हुँदैन। तर त्यस्तो व्यक्तिले परमेश्वरको वचन अनुसार जब बोल्छ मान्छेहरू कायल हुन्छ। जागृति चाहिँ त्यही हो, जागृति चाहिँ आत्माले मान्छेलाई परिवर्तन गर्ने कुरा हो। अनि त्यसैले जीवनको सत्य तथ्य चाहिँ यही यो थियो, आज हामीमा पनि सत्य हुन सक्छ। पावलले त्यही कुरा तिमोथीलाई भनेर उत्साह दिइरहेको छ, हामीले आफ्नो एक्लैको शक्तिमा केही गर्न सक्दैन, तर सधैँ परमेश्वरको शक्ति र प्रेरणामा भरोसा गऱ्यो भने हामीले प्रशस्त हाम्रो निम्ति प्राप्त छ, हाम्रो प्रचार साक्षी र हाम्रो जीवनमा परिपक्वता हुने कुरा, सुसमाचार प्रचार गर्ने कुरा मात्र होइन, अरू कुनै पनि खालको चुनौती, मान्छेबाट आउने सताव, विरोध, हामी एक्लो पनि किन नहौँ, परमेश्वरसँग बल मागेर सबै चुनौतीको सामना गर्न र विजयी जीवन जिउन हामीलाई पर्याप्त शक्ति परमेश्वरमा मिल्छ। त्यसैले तिमोथीलेलाई पावलले यसरी यो 12 देखि 17 पदहरूको उत्साह दिन्छन्। अझै त्यसमा 3 पोइन्ट छ, म अर्को हप्ता तपाईँलाई भन्ने कोसिस गर्छु, अनि मेरो आशा छ तपाईँलाई आजको